الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله على ما أنعم وله الشكر على ما ألهم والثناء بما قدم من عموم نعم ابتداها وسبوغي لأن نسداها وتمامي منن أولاها جمعا العصا عددها وناعا الجزاء مدها وتفاوت عن الإدراك أبدها وندبهم لاستزادتها بشكر لاتصالها واستحمد إلى الخلائق بإجزالها وثناء بالندب إلى أمثالها. اللهم صل وسلم وزد وبارك على النبي الأمي العربي القرشي المدني الأبتهي التهمي السيد البهي السراج المضي الكوكب الدري صاحب الوقار والسكينة المدفون بالأرض مدينة حبيب إله العالمين وخاتم النبيين وسيد المرسلين وشفيع المذنبين ورحمة للعالمين العبد المويد الرسول المسدد المصطفى الأمجد المحمود الأحمد سيدنا ومولانا أبي القاسم محمد. اللهم صل وسلم وزد وبارك على السيد المطهر الإمام المظفر الشجاع الغضنفر أبي شبير ومشبر قاسم توبى وصقر الأنزع البطين الأشرف المكين الأزجع المتين العارف المبين الناصر المعين ولي الدين ليث بن غالب ومظهر العجائب ومظهر الغرائب ومفرق الكتائب والشهاب ثاكب والهزبر السالب ونقطة الدائرة المتالب أسد الله الغالب غالب كل غالب ومطلوب كل طالب الصاحب المفاخر والمناقب الإمام المشارك والمغارب الذي حبه فرض على الحاضر والغائب مولانا ومولى الثقلين علي بن أبي طالب صلى الله عليه محمد يا علي يا علي يا علي. اللهم صل وسلم وزد وبارك على السيدة الجليلة الجميلة المعصومة المظلومة الكريمة النبيلة القارية الرشيدة أم اللبيهة العليمة العارفة العالية الراضية المرضية الطيبة الصفية الحاكمة الصائمة المخدومة المكرمة المتحجدة المحدية المقروبة العلية ذات الأحزان الطويلة في المدة القليلة المجهولة قدرا والمغفية قبرا والمدفونة سرا والمغصوبة جهرا السيدة النساء الإنسية الهرى أم الأئمة النقباء النجباء وبنت خير الأنبياء الطاهرة المطهرة البتول الأزهر الفاطمة التقية النقية الزهراء. اللهم صل وسلم وزد وبارك على صاحب الدعوة النبوية وسورة الحيدرية والعصمة الفاتمية والحلم الحسنية والشجاعة الحسينية والعبادة السجادية والماثر الباقرية والعثار الجعفرية والعلوم الخادمية والهجج الرضوية وجود التقوية والنقاوة النقوية والهيبة العسكرية والغيبة الإلهية سيدنا ومولانا يا صاحب العصر والزمان صل على محمد وآل محمد میں شب عاشور میں جو یہ نعرہ ہے علی کا، یہ دلیل ہے کہ حسین جیت گئے. اریدو کیا ارادہ کیا تھا؟ انما خرجت لاصلاح فی طلبی امتی جدی، چاہتا ہوں، طلب کیا ہے؟ اصلاح کو طلب کیا ہے اپنی جد کو کی امت کے لیے. اریدو امر بالمعروف و نہی عن المنکر، ارادہ کیا ہے کہ امر بالمعروف کروں اور نہیں عن المنکر کروں. امر بالمعروف اور نہیں عن المنکر کے ایکسپرٹ حضرت ابو حنیفہ، امام جعفر الصادق الصلاۃ والسلام علیہ، امام کے سامنے آ کے پوچھتے ہیں کہ یہ امر بالمعروف اور نہیں عن المنکر کے بارے میں آپ کیا کہتے ہیں؟ اب ظاہر ہے کہ بہت سے پہلو ہیں امر بالمعروف اور نہیں عن المنکر کے، لیکن امام نے اس کے حساب سے اس کا جواب دیا، یعنی کہ ایک جواب ہوتا ہے تماچا ہوتا ہے، امام نے کہا کہ امر بالمعروف اس حکم کو کہتے، امر تو حکم ہے نا، اب امر بالمعروف یعنی کہ معروف کی طرف حکم ہو، اب کمانڈ کر کیا جا رہا ہے. اس لیے ہمارے یہاں جب ہم امر بالمعروف کی بات کرتے ہیں تو ہم کہتے ہیں کہ بھئی کسی اچھے کام کے لیے کہو، یعنی کہ اچھی ایڈوائس دو، اچھی نصیحت دو، تو کہیں گے کہ بھئی نماز پڑھ لو، حج کر لو، زکات دے دو، روزہ رکھ لو، خمس دے دو، اس کی مدد کر دو، ان کے لیے خیر کر دو، ان کو سلام کر لو، ان کو دعا دے دو، یہ سب امر بالمعروف میں آتا ہے بے شک. لیکن یہ ظاہر ہے، باطن ہے، باطن اصل ہے، باطن روح ہے، باطن کی بقا ہے. جو اس چیز سامنے ہیں وہ فنا ہو جائیں گی، جو اصل رہے گا. امام نے کہا کہ امر بالمعروف اس حکم کو کہتے ہیں جس کے لیے معروف کی طرف بلایا جائے. ابو حنیفہ کہتا ہے کہ پھر معروف کیا ہے یہ تو بتا دیجیے یبن رسول اللہ. کہتے ہیں تمہیں پتا نہیں، رسول نے تمہیں بتایا نہیں، کیا تم جانتے نہیں کہ معروف کون ہے؟ معروف وہی ہے جس کو زمین والے بھی جانتے ہیں، آسمان والے بھی جانتے ہیں. اللہ کی قسم، علی ابن ابی طالب سے زیادہ آسمان والے اور زمین والے کسی کو نہیں جانتے. کہہ رہا، امام کہہ رہے الکافی کی روایت ہے، اللہ اکبر، اصول کافی میں امام نے ان کو جواب دیا. محمد حنفیہ، ابو حنیفہ کو معاف کیجیے گا، نعوذ باللہ. ایک سوال کر دیجیے، کہ امر بالمعروف میری جد علی کی ولایت کی طرف دعوت کو کہتے ہیں، کہ جو ولایت علی کی طرف دعوت دے یہ امر بالمعروف ہے. اب وہ کہنے لگا، چلے یہاں تک تو سمجھ میں آ گیا کہ علی کی طرف لوگوں کو بلانے کو کہتے ہیں امر بالمعروف، تو پھر نہیں عن المنکر کیا ہے؟ کہا ان کے دشمنوں سے دور رکھنا، ان کے دشمنوں پہ تبرہ کرنا، ان کے دشمنوں پہ لعنت کرنا، نہیں عن المنکر. اللہ اکبر، یا علی، یا علی. ایک ثبوت یہ کہ کربلا کی جنگ علی کی ولایت کے لیے تھی، یہ امام کا قول الکافی کا. امام کا خط تو ہر کتاب میں موجود ہے، کہیں بھی جا کے پڑھ لیجئے گا. امام نے کہا کہ میرا ارادہ ہے امر بالمعروف اور نہیں عن المنکر کروں. دوسری دلیل یہ کہ جب امام نے اپنا آخری خطبہ دیا ان ملعونوں کو اور ان سے پوچھا کہ تم مجھے پھر کیوں قتل کرنا چاہتے ہو، میں نے ایسا کیا کیا ہے؟ امام پوچھ رہے کہ میری خطا کیا ہے، مجھ سے کوئی گناہ ہوا ہے؟ کیا میں نے دین کے خلاف کوئی کام کیا ہے؟ کیا میں نے کسی سنت کو تبدیل کیا ہے؟ کسی شریعت کو پامال کیا ہے؟ اللہ اکبر، جو خود چلتا پھرتا دین ہو، ارے جہاں حسین دیکھے وہ شریعت ہے، جو حسین کرے وہ شریعت ہے، جو حسین کہے وہ دین ہے، تو کیا آپ اعمال کیا ہوگا؟ کوئی جواب نہیں تھا، آپ سب جانتے ہیں، ایک ہی جواب تاریخ نے لکھ دیا۔ اور میرے بچوں یہ یاد رکھنا ضرور کہ جنگ کربلا کیوں ہوئی تھی، کیونکہ اس طرف بھی نماز پڑھ رہے تھے، اس طرف بھی نماز پڑھ رہے تھے، اس طرف بھی حاجی تھے، اس طرف بھی حاجی تھے، اس طرف بھی حافظ قرآن تھے، اس طرف بھی حافظ قرآن تھے۔ فرق کیا تھا؟ فرق یہی تھا جو انہوں نے اپنے جواب میں بتایا اور کہا کہ حسین بغزن لے ابیق، آپ کے ابا، آپ کے بابا، آپ کے علی ابن ابی طالب کے خلاف جو ہمارا بغض ہے، یہ وجہ تھی، یعنی کہ بغض علی کی وجہ سے کربلا منا۔ اللہ اکبر۔ یاد رکھنا میرے بچوں، یہ جو کربلا ہے یہ بہت بڑی قربانی ہے، اور جو اتنی بڑی قربانی ہے نا، یاد رکھنا اتنے ہی بڑی نعمت کے لیے دی گئی ہے، اور اللہ نے علی کی ولایت سے بڑی نعمت نہیں دی ہے ہمیں۔ اس لیے دیکھیے یہ قربانی اور اس قربانی کا جو وزن ہے، ایسی قربانی کائنات میں شروع سے آخر تک نہیں ہوئی ہے۔ اس قربانی میں آپ کردار تو دیکھیں، وہ فہرست تو دیکھیں کہ کون کون سے لوگ آئے تھے امام حسین کے ساتھ۔ اللہ اکبر۔ ان میں کئی ایسے تھے جو شبیہ رسول تھے، کئی ایسے تھے جو شبیہ علی ابن ابی طالب تھے۔ کون کون سی ہستیاں تھیں جن کو اس طرح سے قربان کیا گیا؟ کوئی چھوٹا کام نہیں تھا، یہ کوئی چھوٹی بات نہیں تھی، بہت بڑی بات تھی۔ اس کا مطلب یہ ہے کہ کبھی کربلا کو کسی سستی چیز کے لیے مت بیچنا۔ کربلا وہ قیمتی شے ہے جو ولایت علی کے لیے ہوئی تھی، اس لیے ہم ولایت علی کا بار بار تذکرہ کرتے ہیں۔ اس لیے حق ادا نہیں ہوگا اگر ہم چھوٹی چھوٹی چیزوں کو دیکھیے۔ ہاں، ہم اب تک جو بات کر رہے تھے میرے بچوں، یہ بس تین پیغامات بھی دینا چاہتا ہوں آج، تین اہم پیغام بچوں کو، کیونکہ علی علی کرتے ہوئے ہم اپنی معرفت علی میں جو بلندی پا رہے ہیں اور جو سرور پا رہے ہیں، یہ آپ کے باطن میں ہے، باطن میں ہے۔ اس کا ظہور بھی ہونا چاہیے، ظہور بھی جو ضروری ہے، ظہور ضروری ہے، ورنہ بات باطن میں رہ جائے تو باطن میں رہ جائے گی۔ اللہ نے بھی اپنے نور کا ظہور کیا آپ کے لیے، آپ بھی اپنے ایمان کا ظہور کیجئے۔ اب یہ بھی یاد رکھیے گا میرے بچوں کہ حدیث قصہ میں ایک ایسا جملہ آیا ہے آخر میں کہ میں ہل جاتا ہوں، ہل جاتا ہوں، کیونکہ کیا کہا؟ رسول نے کہا وفیہ جمع من شیعتنا ومحبینا وفیہ محموم اللہ فرج اللہ ہما۔ رسول نے کہا کہ دیکھو جب جمع ہوں گے میرے شیعہ اور محب، فیہ جمع من شیعتنا ومحبینا، شیعہ بھی آ گئے، محب بھی آ گئے۔ ہاں، اور کیا ہے ان کے لیے؟ ان کے لیے واستغفرت لهم الى يتفرقوا وحفت بهم الملائکۃ، یعنی کہ ملائکہ آئیں گے، استغفار کریں گے جب تک یہ شیعہ اور محب بیٹھے ہوئے ہیں، بے شک، اور پھر جو بھی دعا کریں گے، حاجتیں پوری ہوں گی، غم دور ہوں گے، یہ سب ہوگا جو شیعہ اور محب حدیث قصہ پڑھیں گے۔ اس کے بعد مولا امیر المومنین نے کیا کہا؟ ان کے جملے پہ غور کیجئے، بس یہاں پہ میں ہل جاتا ہوں۔ امام فرماتے ہیں، کیا فرماتے ہیں؟ کہتے ہیں کہ اذن والله فزنا وسعدنا وكذلك شيعتنا فازوا وسعدوا بالدنيا والاخره۔ امام نے شیعتنا کہا، محبینا کہاں گئے؟ دیکھیے جب علی کامیابی کا تذکرہ کرتے ہیں، وہ علی جو اپنی کامیابی کا اعلان کریں جب ضرب لگے فستو برب الکعبہ کہہ کے، یہ علی کی کامیابی کا اعلان، علی کی بازبان۔ ہماری کامیابی کا کیا اعلان علی نے کیا؟ اذا والله فزنا وسعدنا وكذلك شيعتنا۔ علی کے نزدیک کامیابی ہے میرے شیعہ بن جاؤ۔ اب محب بھی ہیں، شیعہ بھی ہیں، یاد رکھنا محب وہ درجہ ہے جہاں ایمان ہے، حب ہے، علی کے فضائل سننے پہ خوشی ہے، لیکن اس کا اظہار نہیں ہو رہا، اس کا ظہور نہیں ہو رہا۔ علی کا شیعہ وہ ہے جو ظہور کرے اس کا۔ یاد رکھو قیامت کے دن ہر محب، ہر محب کی نجات ہے۔ علی سے محبت ہے، گناہ معاف ہوں گے، جنت میں جاؤ گے، مولا علی نے گارنٹی دی ہے۔ لیکن یاد رکھو ہماری مرضی ہے، فضلنا بعضهم على بعض، بعض کو بعض پہ فضیلت دی ہے، درجات ہیں۔ جب انبیاء میں فضیلت ہے، آپ کو پتہ ہے انبیاء میں درجات کی فضیلت کیوں ہے؟ بس اس لیے ہے کہ جب علی کی ولایت پیش کی گئی ایک کم 1,24,000 انبیاء کو، تو جس نے جتنی جلدی علی کی ولایت کو قبول کیا، بس وہ اتنا ہی اول العزم نبی بنتا گیا۔ یار Hallelujah. بس وقت نہیں ابھی, ورنہ حضرت یونس کا پورا واقعہ سنا دیں کہ مچھلی نے کیوں نگل لیا تھا. تھوڑے سا تفکر کیا تھا, فوراً ہی کہا اشہد ان لا الہ الا اللہ اشہد ان محمد رسول اللہ. جب علی کی ولایت کی بات آئی تھوڑی دیر کے لیے ایک پاز آیا اور پھر کہا اللہ کو یہ پسند نہیں آیا, اے مچھلی
یونس کو نگل لو. اللہ اکبر,
اللہ برداشت نہیں کرتا, برداشت نہیں کرتا. کیوں؟ ہم سے بلند ہیں. میں یہ نہیں کہہ رہا کہ ہم سے بلند نہیں ہے, نبی ہیں, میں تو خطا کار انسان ہوں, معصوم ہیں, اللہ کی ہدایت لے کے آئے ہیں, اللہ سے آئے ہیں. بے شک کہاں نبی یونس اور کہاں میں, ان کے قدموں کی خاک بھی نہیں میں, ان کے قدموں کی خاک کے نیچے جو غلام ہیں ان کے قدموں کی خاک بھی نہیں میں, لیکن میں کیا کروں کہ ولایت علی اتنی بلند ہے. میں حضرت یونس کے مرتبے کو کم نہیں کر رہا, میں ولایت علی کو بلند کر رہا ہوں کہ دیکھو ولایت علی کہاں رکھی ہے. میں نے نہیں, اللہ نے رکھی ہے. یار جیو بیٹا, یالی بے شک حسین جیت گئے, آج علی کا نام زندہ ہے, سارے یزیدی مٹ گئے. بس یہ دلیل ہے کہ بے شک جس ارادے سے حسین اپنے گھر سے خروج کیا تھا وہ ارادہ مکمل ہو گیا, اس طرح سے کہ صرف حسین ہی پورا کر سکتے تھے اس کو. یوم اول میں پہلے دن جب یوم بعثت تھی اور انبیاء سے بعثت لی گئی تھی, اس وقت میرے مولا حسین نے وعدہ کیا تھا اپنے پروردگار سے کہ بے شک ہم وہ قربانی دیں گے جس سے یہ دین بچے گا. اور دین ہے ہی کیا سوائے دین حق, اور دین حق کیا ہے؟ دین علی, علی حق و حق علی. تو بس یہ یاد رکھنا کہ قیامت کے دن ایک وہ محب ہوں گے, سب کی نجات ہوگی. یقیناً بی بی نے کہا ہے وہ جنت میں نہیں جائیں گی جب تک ایک ایک میرا حسین پہ رونے والا جنت میں نہ چل جائے. اپنے آنسوؤں کو کم مت سمجھنا, تمہارے آنسو وہ ہے جس کے لیے بی بی نے کہا کہ میں جنت کے باہر کھڑی ہوں گی. تمہارے آنسو وہ ہیں جو بی بی کی دعا ہے کہ بابا میرے حسین پہ کون روئے گا. اللہ ایک قوم پیدا کرے گا, ایک قوم پیدا کرے گا جس کے بوڑھے تمہارے بوڑھوں پہ روئیں گے, جس کے بچے تمہارے بچوں پہ روئیں گے, جس کے جوان تمہارے جوانوں پہ روئیں گے. یہ باتیں تو ہم سب جانتے ہیں, لیکن لوگ حسین کی محبت میں بہنے والے آنسوؤں کو سستا بنا رہے ہیں, اس لیے یہ باتیں ریپیٹ کرنا ضروری ہے. اپنے بچوں کو بتائیے وہ فروع دین کو اصول دین پہ ترجیح دے رہے ہیں. کہاں حسین اصول دین ہے, حسین اصول دین ہے, نماز فروع دین ہے, حج فروع دین ہے, زکات فروع دین, صوم فروع دین. فروع دین اور اصول دین کو کوئی مقابلہ نہیں ہے. اصول دین جڑ ہے, فروع دین شاخیں ہیں. شاخیں جڑ کی وجہ سے ہیں, جڑ شاخوں کی وجہ سے نہیں. ساری شاخیں کاٹ دو, جڑ باقی رہے گا. اللہ اکبر, یہ روٹس ہیں اصول دین. ہاں میرے ایک دوست نے کہا تھا عارف نے کہ یہ کیا ہے, ایپل اینڈ اورنجز. کوئی مقابلہ نہیں ہے اصول دین اور فروع دین کا, مقابلہ نہ کیجیے گا, یہ ہماری اگنورنس کی انتہا ہوگی کہ ہم اصول دین اور فروع دین کا مقابلہ کریں. تو بس یاد رکھو میرے بچوں کہ اس دن قیامت کے دن یہ بھی ہوگا. کیا ہوگا کہ کچھ شیعہ ایسے ہوں گے جو مولا کے ساتھ کھڑے ہوں گے, کچھ محب ہوں گے جو قطار میں ہوں گے, اور علی اپنے شیعوں سے کہیں گے, کس سے؟ سلمان سے, ابو ذر سے, مقداد سے, عمار سے, اور شاید یہاں کوئی بیٹھا ہو ایسا جو میرے مولا کے ساتھ اس وقت کھڑے ہوں گے, اور امام کہیں گے اے عمار جاؤ وہ میرا محب ہے اس کو بچاؤ. ان سب کے پر لگے ہوں گے, تفسیر امام حسن عسکری سے بیان کر رہا ہوں, ان سب کے پر لگے ہوں گے, وہ جا کے ایک ایک علی کے محب کو بچاتے جائیں گے. تو بس میرے نوجوانوں, فضلنا بعضهم على بعض, محب بننا ہے یا علی کا شیعہ بننا ہے؟ علی کا شیعہ وہ ہے جو دوسروں کی شفاعت کرے گا. محب کے لیے ہو سکتا ہے کہ وہ اپنی شفاعت کا طلبگار ہو, نہیں, مولا چاہتے ہیں تم بلند تو ہو ذرا. ارے جن بلندیوں پہ تم نے علی کو پایا ہے, کیا بس صرف اس لیے تھا کہ علی کو پالو یا تم اپنے آپ کو بھی ذرا بلند کرو؟ ہاں اظہار یا علی. تو بس اس سلسلے یا علی یا
मामूली इस वक्त दो गाड़ियां हैं जो किसी यूनिट्स ओनर के सामने खड़ी हुई हैं और वो लोग काफी अपसेट हैं, तो उनसे गुजारिश है कि वो अपनी गाड़ियां फौरन रिमूव कर लें। गाड़ी का नंबर है CFYA596 और दूसरी गाड़ी है CJNY818। तो जिन मोमिनीन या मोमिनात की गाड़ी है वो फौरी तौर पर रिमूव कर लें इससे पहले कि वो टो सर्विस वगैरह को बुला के टो करवा लेना। तो शुक्रिया बहुत बहुत।
صلی علی محمد و آل محمد یار تو بس ہم تو ظہور کی تیاری کر رہے ہیں، انتقام لینا ہے، ظہور قریب ہے۔ اے میرے نوجوانوں ضرور بس یہ تین باتیں میری یاد رکھنا کہ دیکھو ہم نے ولایت کی بات کی ہے کہ ولایت جو ہے یعنی کہ اقیم الصلاۃ، صلاۃ کو قائم کرو۔ صلاۃ کو قائم کرنے کی جب بات آئی تو امام نے کہا کہ انا صلاۃ المؤمنین، میں علی ہی تو مؤمن کی صلاۃ ہوں۔ اس سے ہمیں پتہ چلا کہ صلاۃ کا باطن علی کی ولایت ہے، یعنی کہ صلاۃ کا اظہار جو ہے یہ ظہور ہے۔ تو صلاۃ تو آپ کی نماز تو اس کا ظہور ہے جو آپ کے اندر ولایت موجود ہے۔ تو بس جس طرح سے اپنے دل میں اپنے قلب میں ولایت علی کو قائم کر لیا ہے، اسی طرح اپنے 24 گھنٹے میں صلاۃ کو بھی قائم کرو۔ بس ایک جملہ کہوں گا، ایک یہ ہوتا ہے کہ صلاۃ آپ کی 5 نمازیں آپ کے سکیجول کے ارد گرد گھوم رہی ہوں، ایک یہ ہوتا ہے کہ آپ کا سکیجول آپ کی 5 نمازوں کے ارد گرد گھومے۔ جب آپ کا سکیجول، آپ کے روٹین، آپ کے ٹاسک، آپ کے ڈیلی ریکوائرمنٹس جو بھی ہے آپ کے 5 وقت کے درمیان کے ارد گرد گھوم رہی ہوں، تو پھر صلاۃ قائم ہوگی۔ یہ قائم ایسے ہو کہ اس میں کبھی دیر نہ کیجیے گا، کبھی دیر نہ کیجیے گا۔ کیوں؟ کیوں؟ کیونکہ آپ کے امام آپ کے لیے، آپ کو دکھانے کے لیے نماز پڑھ رہے تھے، انہوں نے کبھی دیر نہیں کی۔ تو بس یہ یاد رکھنا، یہ یاد رکھنا کہ وہ علی جس کو نماز پڑھنے کی ضرورت نہیں تھی، جو خود نماز ہے وہ کیا نماز پڑھنے کی ضرورت ہو، جو خود نماز ہو، جو خود حمد ہو، جو بیٹھا ہو تو اللہ کی عبادت ہو رہی ہو، جس کی موجودگی اللہ کی عبادت کر رہی ہو، جس کا وجود اللہ کا حمد کر رہا ہو، جس کی گفتگو اللہ کے اسرار کو نمایاں کر رہے ہوں، جس کا چہرہ دیکھ کے مکے کے مشرکین کہتے تھے لا الہ الا اللہ کیا جوان ہے یہ علی۔ جب اس علی نے ہمیشہ کھڑے ہو کر سب کو دکھا کر کس طرح پڑھنی ہے، کیوں کیوں؟ اسی لیے تو دوسری بات یاد رکھنا کہ دیکھو علی کی معرفت کا جو لطف ہے جب اندر آتا ہے نا، تو اس سے پیاس اور بڑھنی چاہیے، پیاس اور بڑھنی چاہیے۔ تو بس دوسری التجا یہ ہے نوجوانوں سے کہ علم کا پیاس رکھو، علم کا پیاس، کیونکہ یہ در علم ہے۔ تو علم حاصل کرو ہر لمحے، ہر وقت، جب بھی ہو، کتابوں سے اپنے آپ کو آشنا رکھو اور پرانی کتابوں سے اپنے آپ کو آشنا رکھو، جس میں پرانے احادیث ہیں، روایات ہیں، یہ تمہاری ہدایت کریں گے اس تاریکی کے دور میں۔ تیسری بات یہ یاد رکھنا کہ یہ کہا گیا تھا کہ انما یرید اللہ لیذھب عنکم الرجس اہل البیت ویطہرکم تطہیرا۔ صلی اللہ محمد و آل محمد۔ تو یہ یاد رکھنا کہ دیکھو طاہر ہمیشہ رہنا، یہ یاد رکھنا کہ جتنی قیمتی شے ہوتی ہے نا اس کو اتنی ہی قیمتی جگہ رکھا جاتا ہے۔ جب ہم تربت لے کے آتے ہیں، تربت لے کے آتے ہیں کربلا سے، اور وہ خاص تربت ہوتی ہے، تو ہم سے کہا جاتا ہے کہ بس یہ مولا کے قبر سے 6 میٹر دور سے نکلی ہے، یہ اصلی ہے۔ جب آپ کو کوئی خاص بندہ کربلا میں وہ تربت دے تو آپ کتنے احتیاط سے رکھتے ہیں اس کو، ایسے تھوڑی رکھتے ہیں، اس کی شیشی بھی خاص رکھتے ہیں اور اس کو اپنے گھر میں خاص جگہ رکھتے ہیں۔ تو بس یہ جان لیجئے کہ آپ کا جو قلب ہے نا، یہ اسی طینت سے بنا ہوا ہے جس سے امام کا جسم بنا ہے۔ دیکھیے اب کربلا کی مٹی کی بات نہیں ہو رہی، امام کے جسم کی بات ہو رہی ہے، یعنی کہ امام کی طینت جس سے بنی ہے۔ اللہ اکبر، کیا ہوا تھا؟ یہی تو ہوا تھا، ابلیس گزر رہے تھے، انہوں نے کیا دیکھا؟ دیکھا کوئی ٹولہ ہے منافقوں کا جو علی کی برائی کر رہے ہیں، علی کی برائی کر رہے ہیں، ابلیس آ کے رک گئے۔ ابلیس تو آتے ہی وہاں پہ ہے جہاں علی کا تذکرہ ہو، ابلیس تو آتے ہی وہاں پہ ہے، آ گئے فوراً، کیا ہو رہا ہے؟ انہوں نے دیکھا یہ کون آ گیا ہماری باتیں سننے، ایک ضعیف سے تسبیح ہاتھ میں، عصا ہاتھ میں، लंबी दाढ़ी आए, कहा कि बस मैं सुन रहा था तुम लोग अपने मौला की बुराइयां कर रहे हो। कहने लगे, अच्छा तुम्हें पता है मेरा मौला कौन है? कहा, क्यों नहीं, मुझे पता है, गदीर में कहा था मन कुंत मौला फहादा अलीउन मौला। इबलीस को भी पता है मौला कौन है। इबलीस ने कहा कि अच्छा तो तुम क्या उनके दोस्त हो? इबलीस ने कहा, नहीं मैं दोस्त तो नहीं हूँ, हाँ अलबत्ता उनके दुश्मनों के माल में और औलाद में शामिल जरूर होता हूँ। माल में और औलाद में, अल्लाहु अकबर, माल में और औलाद में शामिल है इबलीस, इसलिए अली का हाथ थाम लो, अल्लाह की रस्सी थाम लो, वरना इबलीस ही है हर जगह। इबलीस कहता है कि नहीं मैं उनकी औलाद में शामिल होता हूँ। कहते हैं तुम कौन हो? कहता है मेरा नाम अबू मर्रा है। कहते कुछ बताओ हमें, क्या जानते हो तुम उनके बारे में? कहता है बस मैं इतना जानता हूँ कि जब मैं अपने जिनों में इबादत किया करता था तो मुझे कई हजार साल हो गए थे इबादत करते करते कि अचानक अल्लाह ने मेरी कौम पे अजाब भेज दिया। जब मैं तन्हा रह गया, तन्हा जिन इबादत कर रहा था, मैंने अल्लाह से दुआ की और कहा कि मेरे माबूद, मैं तन्हा हूँ, इबादत करता हूँ, मुझे कुछ लोगों में भेज दे, मेरी कोई कौम नहीं है अब। तो अल्लाह ने मुझे पहले आसमान पे बुला लिया। जब मैं पहले आसमान पे गया तो वहां पे मैंने 12,000 साल इबादत की। 12,000 साल इबादत करने के बाद अल्लाह ने मुझे दूसरे आसमान पे बुला लिया। ए इबादत पर फख्र करने वालों, याद रखो तुम 12,000 साल इबादत करके दिखाओ जरा। 12,000 साल बिन मारिफत की इबादत, इबलीस का कमाल, सब का सब मुंह पे मार दिया गया। फखरुज मिनहा फइन्नका रजीम, कहता है जब मुझे दूसरे आसमान पे पहुंचा वहां भी मैंने 12,000 साल इबादत की मलाइका के साथ। एक दिन हम इबादत कर रहे थे, अचानक क्या देखा कि सामने से ऐसा नूर गुजरा, आसमान से ऐसा नूर गुजरा कि हम सब के सब सजदे में गिर गए। अल्लाहु अकबर, दूसरे आसमान पर इबलीस और मलाइका सजदे में गिर गए। क्यों? ए नूर गुजरा सामने से। अल्लाहु अकबर, नूर ऐसा था वो समझे अल्लाह है, सजदे में गिर गए। जैसे ही सजदे में गिरे फौरन इबलीस ने मलाइका ने कहा, ए मेरे माबूद, ए अल्लाह, ये क्या था नूर जो हमने अभी देखा? ये तेरा नूर था? नहीं, मेरा नूर नहीं था। ये क्या नबी मुरसल का या मलाइके मुकर्रब का नूर था? नहीं, ये उनका भी नूर नहीं था। तो फिर बारे लाहा, ये किसका नूर था? ये नूर था तीनत अली इब्ने अबी तालिब का। अल्लाहु अकबर, अल्लाहु अकबर। याली तीनत अली का नूर नहीं, वो नहीं जो कोहे तूर पे चमका था, वो तो उस असल नूर की एक किरण थी, ये तीनत का नूर है। तीनत क्या है? जिससे इनका जाहिरी जिस्म बना, यानी कि 70,000 हिजाब है मेरे मौला के नूर के ऊपर, तब वो आ सके इस दुनिया में। अल्लाह अकबर, अली वो है। आय हाय हाय, अल्लाह अकबर, क्या जुमला सुना था मैंने कर कि अल्लाह जो है वो गैब क्यों है? वो गैब है शिद्दत ज़ुहूर की वजह से। याली शिद्दत ज़ुहूर की वजह से, यानी कि अल्लाह इतना जाहिर है, इतना रोशन है कि दिखाई नहीं देता। यानी कि सूरज को देखते हैं, हाइड्रोजन और हीलियम से बनी हुई बॉल है तो वो हम नहीं देख पाते, अल्लाह का नूर क्या देखेंगे? अल्लाह अकबर। और ये 14 है अल्लाह का नूर, यानी कि इन पे 70,000 हिजाब इन पे रखे गए तब हमारे सामने आए और हम इनको देख पाए। जो आखिरी लेयर है ना, यानी कि 69,999 के बाद जो आखिरी लेयर है, और 70,000 इन्फिनिट है, इन्फिनिट यानी कि पता नहीं कितने हैं, लेकिन हाँ जो आखिरी लेयर है वो ये तीनत है जिसका नूर इबलीस और मलाइका देखकर सजदे में गिर गए थे। मकसद ये है कहने का कि इमाम ने कहा कि हमारे जो शिया हैं उनके जो कल्ब हैं वो उसी तीनत से बने हुए हैं जिससे हमारा जिस्म बना है। ये अलकाफी की रिवायत। अल्लाहु अकबर, अल्लाहु अकबर। क्यों कहा था इमाम ने? इमाम ने इसलिए कहा था, कोई पूछ रहा था, मेरा बच्चा है, कभी खुश हो जाता है, कभी गमजदा हो जाता है, समझ में नहीं आता। इमाम ने कहा कि देखो ये बच्चा मासूम है और इस बच्चे का हमसे कनेक्शन ऐसा है क्योंकि इनका कल्ब जो है उसी तीनत से बना हुआ है। जब हमें तकलीफ होती है हमारे शिया को तकलीफ होती है, जब हमें खुशी होती है हमारे शिया को खुशी होती है। तो बस याद रखो बच्चों कि जब तुम्हारे अंदर इतनी कीमती शय है जिसको देख के इबलीस और मलाइका सजदे में गिर जाए, तो तुम्हें उसका कितना एहतराम करना चाहिए, कितना ख्याल रखना चाहिए। हर वक्त वजू में रहो, हर वक्त बावजू, बाथरूम जाओ निकलो बावजू, हर वक्त पाक और ताहिर रहो। तुम कौन सी तीनत लेके फिर रहे हो? क्या तुम्हें मर्तबा दिया है? क्या तुम्हें शरफ दिया है? अल्लाह अकबर। बस ये तीन बातें जरूर नौजवानों तक पहुंचाना चाह रहा था मैं।
यार, यार, यार।
अब हमारा मौजू भी करबला की वजह से है, तो मैं चाह रहा था बस मौजू में कुछ 10-15 मिनट गुफ्तगू करके मसायब की तरफ आते हैं। और बात यह हो रही थी कि अली मा अल कुरान वल कुरान मा अली। हमने कहा था कि देखो सिरात इमाम है, सबील विलायत है, और मुबीन जो है वो अली है। देखिए अली है मुबीन, क्यों? क्योंकि 14 में जिसको नुमाया किया वो अली है। 14 में अली को नुमाया किया सबसे ज्यादा, रसूल ने भी, सब ने, इमाम हसन इमाम हुसैन ने अपने बाबा की विलायत की दिफा की, तमाम आइम्मा ने अमीरुल मोमिनीन की विलायत को पहुंचाया, क्योंकि अल्लाह का फैसला था कि किसी एक को नुमाया करना है। 14 में एक को नुमाया किया वो मुबीन कहलाए अली। क्यों? क्योंकि अली जब समझेंगे तो पता चलेगा अली उल आला कैसा है। अल्लाह ने अपनी मारिफत का मरकज, पहचान के मरकज को इस अली को रखा। तो अब हमें देखना यह है कि ये अली किस बुलंदी पे पाते हैं हम, और जितना बुलंद हम अली को पाएंगे उससे ज्यादा बुलंद अली उल आला को। तो इसलिए मारिफत तौहीद के लिए मारिफत अली जरूरी है। और जब तक हम अली को लामहदूद नहीं समझेंगे, अल्लाह की लामहदूदियत समझ में नहीं आ सकती। यानी कि अली को इस बुलंदी पे लेके जाना है जो अनलिमिटेड है। जिसने हद लगाई अली पर, उसने हद लगाई तौहीद पर। और जिसने कहा कि अब जो है, और जो कहे कि नहीं ये फजीलत नहीं बयान करो, ये तो अल्लाह की फजीलत है, उसने अली को लिमिट कर दिया। और सिर्फ अली को नहीं, उसने अल्लाह को भी महदूद कर दिया। तो इसलिए हम कह रहे थे, अब देखिए एक अजीब आयत आई, बस एक तस्करा 10 मिनट का, ये देखिएगा अजीब आयत आई। और कौन सी आयत? ये आयत आई आपकी सूरह नंबर 11, सूरह हूद 7वीं आयत, जिसमें कहा जा रहा है वहुवल्लज़ी खलक़ अस्समावाति वल अर्ध फी सित्तति अय्यामिन, और वो है जिसने आसमान और जमीन को 6 दिन में खल्क किया। वकाना अर्शहु अलल मा, और उसका अर्श था मा पे था। आज गुफ्तगू है अलमा पे, ये अलमा क्या है? कान अर्शहु अलल मा, अच्छा क्यों? लियब्लुवकुम अय्युकुम अहसनु अमला, ताकि देखें कि तुम में अहसन अमल कौन करता है। ये मेरी बात समझ में नहीं आई दोस्तों, ये क्या कह रहा है, ये क्या कह रहा है कुरान? कि देखो अर्श को हमने पानी पे रखा ताकि ये देख सकें कि तुम में अच्छा अमल कौन करने वाला है। अर्श को पानी पे रखा ताकि देखे कि तुम में अच्छा अमल कौन करने वाला है। देखिए कुरान ने यह भी कहा था तबारकल्लज़ी बियदिल मुल्क वह अला कुल्लि शाइइन कदीर अल्लज़ी खलक़ल मौत वल हयात लियब्लुवकुम अय्युकुम अहसनु अमला, वो है जिसने मौत और हयात को खल्क किया ताकि देखे कि तुम अहसन अमल करते हो या नहीं, कि तुम में कौन अहसन अमल करता है। जब मौत और हयात की बात आती है तो इम्तिहान की जगह है, समझ में आता है कि अल्लाह ने मौत और हयात को हमारे इम्तिहान के लिए खल्क किया। ये बात मेरे समझ में नहीं आती कि अर्श को पानी पे रख दिया हमारे इम्तिहान के लिए। कैन अर्शहु अलल मा, उसका अर्श था, अर्शहु अलल मा, मा पे था। क्यों था? ताकि हम देख सकें कि तुम में अच्छा अमल कौन करता है। अच्छा थोड़ा और आगे बढ़िए, सूरह अंबिया की आप 30वीं आयत देख लीजिए, सूरह नंबर 21 वर्स नंबर 30, जिसमें कहा जा रहा है वजअलना मिनल मा, और हमने बनाया पानी से कुल्ल शैइन हय्यिन, हर शय को हमने हया दी पानी से, हर शय को हया दी पानी से। अच्छा उसके बाद थोड़ा और आगे चलिए, अब आप आ जाइए अगले सूरे में, और यहाँ पे कहा जा रहा है सूरह फुरकान आयत नंबर 48, सूरह नंबर 25 وَأَنزَلْنَا مِنَ السَّمَاءِ مَاءً طَهُورًا, और हमने आसमान से नाजिल किया माए तहूरा को। तो ये माए तहूरा क्या है? ये कौन सा माँ है जिसपे अर्श ठहरा हुआ है? ये माए तहूरा क्या है? ये कौन सी माँ है जिसे अल्लाह हर शह को हयात देता है? उसके बाद आप थोड़ा और आगे बढ़िए, सूरह मुल्क सूरह नंबर 67 वर्स नंबर 30, जिसमें कहा जा रहा है قل أرأيتم إن أصبح ماؤكم فمن يعطيكم ماء معين. قل قل ایک صلوات پڑھیے. میں نے کہا آپ لوگوں کی توجہ نہ کھو رہا ہوں میں زیادہ آیتوں سے, بس تیزی سے مکمل کر رہا ہوں. قل ارائیتم ان اصبح ماؤکم غورا فمن یاتیکم بماء معین. کہہ دو کہ اگر تم دیکھو کہ تمہارے سامنے سے پانی غائب ہو جائے تو کون تمہیں دے گا بہتا ہوا پانی. اب یہ کون سا پانی ہے؟ آپ کو پتہ ہے پانی کا تذکرہ, الماء کا تذکرہ اور پیاس کا تذکرہ 84 ٹائمز آیا قرآن میں. 8 × 4 = 12 12 12. جب حضرت موسیٰ کے پاس آئے تھے اور کہہ رہے تھے کہ ہمیں پیاس لگ رہی ہے تو پھر ایک عصا مارا تھا پتھر پہ جس میں سے 12 دریا نکلے, 12 نہریں ہر قبیلے کے لیے. اور امام علی نے فرمایا کہ میں ہی وہ پتھر ہوں جس سے 12 چشمے جاری ہوئے ہیں. اللہ اکبر, ولایت ہے یہ, امامت ہے یہ, پانی کچھ اور ہے. ایسا اتنی بار تذکرہ آیا. اس کے بعد آپ کو پتا ہے کہ الماء اور ماء کتنی بار آیا قرآن میں؟ جب پانی سے اور پیاس سے متعلق آیا 84 ٹائمز, اور ماء اور الماء آیا 59 ٹائمز. اللہ اکبر, اللہ اکبر. یعنی کہ 14 سے کوئی تعلق ہے اس الماء کا, پنجتن سے کوئی تعلق ہے اس الماء کا. پنجتن بی بی زہرا ملا دو 14 بن گئے, کوئی نہ کوئی تعلق ہے. اچھا اس کے بعد آگے بڑھیے, پھر تو عجیب ہی آیت آئی دوستوں. کیا آیت آئی؟ اور یہ آپ کے آئی سورہ انفال میں, سورہ نمبر 8 ورس نمبر 11. اور کہا جا رہا ہے, کیا کہا؟ اللہ اکبر. اذ یغشیکم النعاس, اور جب تم یغشی, غش تاری ہو جائے. غش کون سا؟ سرور والا, سکون والا. اذ یغشیکم, جب تم پر سرور تاری ہو جائے, سکون تاری ہو جائے. اذ یغشیکم النعاس امنتم منہ, اور اس کی طرف سے تم پہ امن آ جائے. کس کی طرف سے؟ منہو, اللہ کی طرف سے. کوئی موقع ہے. دیکھیے بعض دفعہ جب میں مومنین کو علی کے فضائل سنتے ہوئے خوش دیکھتا ہوں نا, تو مجھے یہ آیت یاد آ جاتی ہے. ایسا لگتا ہے جیسے یہ آیت مومنین کے لیے ہے جو علی کے فضائل سے خوش ہو رہے ہیں. کیسا سرور آتا ہے. اِذْ يُغَشِّيكُمُ النُّعَاسُ, جب تم پہ سرور سکون تاری ہو جائے. وَآمَنَتُم مِّنْهُ, اور اس کی طرف سے تم پر امن آ جائے. وَيُنَزِّلُكُم مِّنَ السَّمَاءِ مَاءً لِيُطَهِّرَكُم بِهِ, اور جب وہ نازل کرے تم پر پانی کو جس سے تم طاہر ہو جاؤ. وَيُذْهِبَ عَنْكُمُ الرِّجْسَ الشَّيْطَانِ, اور شیطان کا رجز تم سے دور ہو جائے. شیطان کا رجز ہے ہی علی پہ شک. شیطان کا رجز, شیطان تو صراط مستقیم پہ کھڑا ہوا ہے, شیطان کا رجز ہے علی پہ شک. اور جب تم سے شیطان کا رجز دور ہو جائے, کب؟ جب پانی نازل ہو آسمان سے. کوئی دنیا والا مجھے لا کے وہ بارش دکھا دے جس سے شیطان بھاگتا ہو, جس سے شیطان بھاگتا ہو. لیکن بات یہاں پہ ختم نہیں ہو رہی اے علی کے شیو, بات یہاں ختم نہیں ہو. وہ اس کے بعد کا, وہ یذھب عنکم الرجس الشیطان ولیربط قلوبکم, اور تمہارے قلب کو یہ ثابت قدم کر, تمہارے قلب کو مضبوط کر دے. ویثبت بہ الاقدام, اور تمہارے قدموں کو ثابت قدم رکھے. کوئی مجھے بارش دکھا دے جو آسمان سے نازل ہوتی ہے جس کی وجہ سے آپ سکون اور امن میں آ جاتے ہیں, شیطان بھی بھاگ جاتا ہے, آپ کا دل مضبوط ہو جاتا ہے, آپ ثابت قدم ہو جاتے ہیں. یہ کون سا پانی ہے؟ اللہ اکبر. تفسیر العیاشی, تفسیر العیاشی میں آ کے امام جعفر الصادق الصلاۃ والسلام علیہ سے پوچھا گیا, امام سے پوچھا گیا کہ مولا یہ پانی سمجھ میں نہیں آیا، یہ کون سا پانی ہے جو آسمان سے نازل ہو رہا ہے جس کی وجہ سے کوئی طاہر ہو رہا ہے؟ کبھی تو پانی گرتا ہے تو کیچڑ میں پانی آتا ہے، تو ایسڈ رین آتی ہے، کیا کیا پولوشن ہے آج کل، تو یہ تو پانی ہے جو طاہر کر رہا ہے، طاہر کرنے کے بعد شیطان بھی بھاگ جاتا ہے، شیطان کے بھاگنے کے بعد دل بھی مضبوط ہو جاتا ہے، دل مضبوط ہونے کے بعد ثابت قدم، نہ جانے ثابت قدم کیوں کہا، یاد آ گیا کہ شاید افہمیں یمشی مکب على وجهه احدا، کہ جو صراط مستقیم پہ چلتے علی علی کے فضائل سنتے منہ کے بل گر جاتا ہے، اب وہ ثابت قدم ہو جائے گا اس پانی کی وجہ سے۔ امام سے جب پوچھا گیا کہ یہ پانی کون سا ہے تو امام کہتے ہیں کہ دیکھو جو آسمان اس آیت میں آیا، 8-11 نشانی بتا دی، جو آسمان اس آیت میں آیا وہ ہمارے جد رسول اللہ، اور جو پانی اس آسمان سے نازل ہو رہا ہے وہ علی ابن ابی طالب ہے۔ اللہ مولا علی، مولا علی، مولا علی، مولا بس ہمیں پتا چل گیا۔ ہاں دوستو پتا چل گیا، کیا پتا چل گیا؟ کہ ماں ولایت کا دوسرا نام ہے۔ اس لیے تو آپ دیکھیے آپ کی ظاہری حیات جو ہے اس میں ہر شے کے لیے پانی ضروری ہے۔ بعض چیزیں ایسی زندہ ہیں جن کو آکسیجن نہیں چاہیے، غذا سب کو ڈفرینٹ چاہیے، جو واحد چیز جو ہر شے کو حیات رکھتی ہے ظاہری طور پر وہ پانی ہے۔ جس طرح سے آپ کا جسم پانی سے زندہ رہتا ہے، آپ کا قلب، آپ کا نفس، آپ کی روح ولایت سے زندہ رہتی ہے۔ جس طرح سے اللہ نے ہر شے کو حیات دی اس پانی کے ذریعے سے، ہر شے کے باطن میں اس کی روح کو حیات دی ولایت علی کے ذریعے سے۔ اس لیے جب کہا وکانا عرشہ علی الماء، کہ اللہ کا عرش ہائیڈروجن ڈائی آکسائڈ پر نہیں، H2O پر نہیں ٹھہرا ہوا، وہ ولایت علی پر ٹھہرا ہوا ہے۔ یہی تو حدیث تھی کہ عرش اپنی جگہ پہ ٹھہر نہیں رہا تھا، یہ وزن تھا اللہ کے عرش کا، کہ ملائکہ کو حکم دیا کہ اس پہ یا علی لکھ دو۔ عرش ٹھہرا ہوا ہے علی کی ولایت کی وجہ سے۔ تو بس جس طرح یہ الماء کا موضوع بہت بڑا ہے، میں چاہ رہا تھا خاص طور پہ اس شب میں اس کا تذکرہ کروں، حق ادا نہیں ہوا۔ یہ موضوع بہت وسیع ہے، بہت وسیع ہے، اس کے لیے اشرہ چاہیے، اشرے چاہیے، لیکن میں بس چاہ رہا تھا یہاں تک بات پہنچ جائے کہ دیکھو الماء ولایت ہے۔ اب یہ سوچ لو کہ حسین کی پیاس کس چیز کے لیے تھی؟ وہ حسین جو ٹھوکر مارے تو نہر بہنے لگے، وہ حسین جو کل کائنات کو پانی پلاتا ہو، تو پھر حسین کی ظاہری پیاس پانی کے لیے تھی، لیکن جو باطنی پیاس تھی اس کے پیچھے جو پیغام تھا وہ یہ تھا کہ کوئی ہے جو ولایت کی طرف آئے گا، یہ پیاس تھی۔ امام حسین ڈھونڈ رہے تھے کہ کون ہے جو ابھی تک میرے بابا کی ولایت پر باقی ہے۔ یہ تھی العطش کی اصلی حقیقت، ظاہری تکلیف اپنی جگہ، وہ امتحان اپنی جگہ، بچوں کی پیاس یقیناً ہم اس پہ روتے ہیں، بہت روتے ہیں، ہمیں بہت تکلیف ہوتی ہے، پیاس بہت 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 تکلیف دہ چیز ہے، لیکن ولایت۔ اب میرے سمجھ میں آیا ہے جملہ کس کا؟ آقا زادی بنت علی کا، کہ شام کے کوفے کے دربار میں کہا تھا ابن زیاد سے کہ اے ابن زیاد تمہیں پتا ہے ہم کون ہیں؟ ہم وہ ہیں جو الماء کا وزن جانتے ہیں۔ دیکھیے بہت بڑا جملہ ہے بی بی کا، یہ علی کی بیٹی ہے، یہ نہیں کہہ رہی کہ یہ جو سات سمندر ہیں ان کا وزن، زینب وہ جس کو ولایت کے وزن کا پتا ہے۔ اللہ اکبر، یہ تو جملہ میں سمجھ بھی نہیں سکتا کہ اس کا مطلب کیا ہے ولایت کا وزن، لیکن ہاں یہ بی بی ہے۔ اللہ اکبر۔ ایک دفعہ ایک شخص مدینے آیا تھا، مسلمان ہوا تھا، लेकिन उसको ज्यादा पता नहीं था इस्लाम के बारे में या रसूल का। मुसलमान हो चुका था, रसूल की ज्यारत के लिए मदीने पहुंच गए। मदीने पहुंचे तो पता चला कि रसूल को गए 50-40 साल हो चुके हैं। रसूल के गए बहुत अरसा हो चुका है, कहां से तुम रसूल को देखने आ गए हो? बहुत रोया। कहता है कि मैं तो उस रसूल के इश्क में यहां तक पहुंचा था मदीने। मैंने जब से इस्लाम कबूल किया था बस मैं यही चाहता था कि उस मुबारक चेहरे को एक दफा देख लूं। रो रहा था, सर पीट रहा था। कोई आया उसके पास और कहा कि देखो, मैंने सुना है कि हुसैन के घर में एक बच्चा है जो हूबहू हमारे नबी की सूरत है, और जो भी अपने नबी को देखना चाहता है जाके हुसैन के घर पे उस बच्चे की ज़ियारत कर लेता है। तुम भी चले जाओ, शायद हुसैन तुम्हें इजाजत दे दे, तुम भी उस बच्चे की ज़ियारत कर लो। वो आया आका के घर पे तक कुलबाब किया। जब कोई आया बाहर तो उसने अपनी इल्तिजा बताई। जब इल्तिजा बताई अपनी तो इमाम हुसैन फौरन आए और कहा, ऐ मेरे नाना के आशिक, क्यों नहीं अंदर आओ, मैं तुम्हें ज़ियारत कराता हूँ अपने नाना की। और हाँ अज़ादारो, आके बिठा दिया। अब वो आके सहन में बैठा तो हुसैन ने कहा कि जरा अली अकबर को जरा बुलाना। अली अकबर की उम्र उस वक्त 5 साल थी। 5 साल जब अली अकबर को बुलाया गया तो जैसे ही अली अकबर सामने आए तो वो शख्स देख के अल्लाह अकबर कह के बेहोश हो गया। अल्लाह अकबर। जब उसको फिर होश आया, इमाम हुसैन ने कहा क्या हुआ? कहता है कि इस बच्चे की सूरत देख के मुझे अंदाजा हो गया कि अल्लाह को अपने हबीब से कितनी मोहब्बत है। अल्लाह, ऐसा हुसैन मैंने कभी देखा ना था। ये मैं तसव्वुर, या हुसैन, मैं तो कभी तसव्वुर भी नहीं कर सकता था कि ऐसा हुसैन हो सकता है। मैं सोचता था कि अल्लाह का नबी कितना हसीन होगा, लेकिन मेरे वहम गुमान में भी नहीं था। इमाम हुसैन ने उसके बाद रोते हुए एक अजीब सवाल पूछा। जब उसने इश्क देखा ना कि इसको कितना इश्क हो गया है मेरे अली अकबर से, तो इमाम हुसैन ने कहा कि अच्छा ये बताओ, अगर ये बच्चा जवान हो जाए, 18 साल का हो जाए और तुम्हारे सामने ये खून में नहा जाए, हाय हाय, तो तुम्हें कैसा महसूस होगा? वो आदमी फिर बेहोश हो गया, रूह परवाज होने वाली थी, बड़ी मुश्किल से होश आया। उसने कहा कि मौला हुसैन, ऐसी बातें ना कीजिए, मैं तो ये तसव्वुर भी नहीं कर सकता कि ऐसे बच्चे को एक आंच भी आए मेरे सामने, ऐसी बात आइंदा ना कीजिएगा। हाँ, तभी तो आज़ादारो, तभी तो कौन सा अली अकबर के बाद अजानी अली अकबर। अली अकबर ने आके कहा, बाबा मुझे इजाजत दे दीजिए अब जंग की। इमाम हुसैन ने कहा, ए अली अकबर, जाओ शाबाश, तुम्हें इजाजत है। सारे अस्हाब आके सामने खड़े हो गए, अपने गर्दनों पे तलवारें रख दी और कहने लगे, ये मौला हुसैन, ये आप किसको भेज रहे हैं हमसे पहले? आप क्या समझते हैं हमारे अंदर इतना जिगर नहीं है कि हम अपनी आंखों के सामने हूबहू नबी की छवि को खून में नहाता हुआ देखें? नहीं, हमसे ये बर्दाश्त नहीं हो सकता या हुसैन, हमारा ये इम्तिहान ना लीजिए, हमें जाने दीजिए। अली अकबर ने इंतजार किया। हाँ, अली अकबर ने इंतजार किया। अली अकबर इंतजार करते रहे, एक के बाद एक असहाब जाते रहे। अली अकबर द्वारा जब भी चाहते थे कोई ना कोई आके अली अकबर को रोक देता था। अली अकबर जाते थे बाबा की तरफ, नहीं आप नहीं जाएंगे अली अकबर, आप हुसैन के शहजादे हैं, हम आपको नहीं देख सकते। जब कोई ना रहा ना, कोई ना रहा, हाँ अब बस हुसैन का तो जिगर था, ये हुसैन का जिगर था। हुसैन के पास आके शहजादे ने कहा, बाबा अब कोई नहीं बचा, अब मुझे इजाजत है मरने की? इमाम हुसैन ने ठंडी आह भरी और बस इतना ही कहा, ए बेटा, काश के तुम्हारा भी तुम जैसा जवान होता और वो आके बूढ़े बाप से पूछता कि बाबा मुझे मरने की इजाजत है, तो तुम्हें पता चलता बूढ़े बाप पे क्या गुजरती है। बेटा देखो, मेरी तरफ से तो इजाजत है, लेकिन जाके अपनी माओ से इजाजत ले लो, अपनी माओ से। अली अकबर आते हैं खैमे में उम्मे लैला के पहली इजाजत लेने के लिए। आके माँ को सलाम किया, कहा माँ इजाजत है? कहा हाँ, क्यों नहीं बेटा, तुम्हें इजाजत है, लेकिन देखो इजाजत मुझसे मत लो, इजाजत जाके उस माँ से लो जिसने तुम्हें हर दिन पाला, हाँ, वो जिसने तुम्हें गोद में पाला, जिसने तुम अपने शहजादे की तरह पाला, जिसने अपने दोनों शहजादों को सदका कर दिया कि काश उनका शहजादा अली अकबर बच जाए। अली अकबर गए आकाजादी बिनते अली के खेमे की तरफ। अली अकबर जब वहां पहुंचे ना, तो अली अकबर के समझ में ना आ रहा था कि अब किस तरह से इजाजत ले उस माँ से मौत की, जिस माँ ने बड़ी तमन्नाओं से पाला था और बार बार अली अकबर की शादी का तस्करा करती थी। हाँ, अली अकबर बैठ गए खैमे के सामने। खैमे के सामने सोच ही रहे थे, याद आया कि जब फकीर जैनब के दर पे आते थे मदीने के घर में या कूफे के घर में, तो फकीर आके कहते थे इन्नमा युरीदुल्लाहु लियुज़हिबा अन्कुम अर-रिज्सा, तो फिर अहले बैत कुछ ना कुछ सदका कर देते थे। अली अकबर ने भी आके कहा इन्नमा युरीदुल्लाहु लियुज़हिबा अन्कुम अर-रिज्सा अहले बैत। अंदर से आवाज आई आका आजादी की, अली अकबर इस तरह से मेरे दर पे मत आओ, तुम क्या मांगने आए हो। अंदर आए, कदमों में गिर गए माँ के, कहा माँ मैं आपका बेटा हूं ना। हाँ अली अकबर, तुम कैसे नहीं हो मेरे बेटे, तुम मेरे बेटे हो, तुम मेरे लाल हो, तुम्हें देखे तुम्हें जीतती हूँ, तुम्हें देख देख के जैनब जिंदा रहती है मेरे बेटा, मेरा सब कुछ तुम पे कुर्बान, तुम मेरे लाल हो। क्या हुआ, बस एक ही सवाल है माँ, क्या कि आप तो मेरी माँ हैं, बस ये बता दीजिए कि मेरे बाबा हुसैन की माँ कौन है। बीबी जैनब खड़ी हो गई, कहा ऐ मेरा बेटा अकबर, ये क्या पूछता है, ये कैसे सवाल पूछ रहा है कि हुसैन की माँ कौन है। जाहिर है कि फातिमा है हुसैन की माँ, मेरी माँ हुसैन की माँ फातिमा है। हाँ क्यों कह रहे हो बेटा, बस माँ यही इल्तिजा है कि आप अपने बेटे को हुसैन की माँ पे कुर्बान कर दें, आप अपने बेटे को फातिमा के बेटे पे कुर्बान कर दें। बीबी ने कहा ठीक है बेटा, लेकिन याद रखो कि तुम हमारी तमन्ना हो, पहले हम तुम्हें रुखसत कर दें। बीबियों को बुलाया, कहा फिजा जाके जरा बीबियों को बता देना कि अब अली अकबर जा रहे हैं मैदान जंग में। अल्लाहु अकबर। अज़ादारों, वो रुखसती हुई जो आज तक किसी ने ना देखी थी। अली अकबर जाते थे खैमे से बाहर, फिर कोई अंदर खींच लेता था वाह अकबरा की सदाएं बुलंद हुई। हाँ से दानियों ने बाल खोल लिए, लग रहा था कि अली अकबर की मैयत है, अभी जिंदा नहीं है। फिर बाहर जाते थे, लिखने वालों ने लिखा कि एक बार नहीं रुखसत हुए, दो बार नहीं रुखसत हुए, सात बार अली अकबर बाहर गए और मस्तूरात अहले बैत ने वापस बुला के गिरिया किया। सातवीं बार तो एक नन्ना सा हाथ आया, अबा के दामन को नीचे से पकड़ा। हाँ आप समझ गए, ये अली अकबर की बहन। कौन सी बहन, ये शहजादी सकीना। और यही कहा ऐ भैया अली अकबर जरा इधर तो आइए, मैं चाह रही थी कि सोहरा की तरफ से भी आप तक एक बोसा पहुंचा दूं। बीबी सकीना ने प्यार के अपने भाई को और कहा जाइए अलविदा है मेरे भाई, अलविदा। अब अली अकबर आए, हुसैन ने देखा, हुसैन ने कहा इजाजत मिल गई क्या। हाँ इजाजत मिल गई। अच्छा मेरे बेटे आओ मैं तुम्हें सवार करूं, आओ सवार करूं। हाँ अब वो वक्त था कि अली अकबर जा रहे थे मैदान की तरफ और पुश थी बाबा की तरफ। बाबा ने कहा बस एक आखिरी गुजारिश है मेरे बेटा। जी बाबा हुक्म कीजिए। बस मेरे बेटा जो ही मैदान की तरफ जाते रहना, बार बार जितना हो सके मुड़ के अपने बाबा को अपना चेहरा दिखाते जाना। हाँ ये था हुसैन। अली अकबर का चेहरा देखे बगैर रह नहीं सकते थे। जब अली अकबर गहवारे में थे ना, हाँ मदीने में गहवारे में 18 साल पहले, तो अली अकबर की माँ कहती है कि बाले अली अकबर जब भी मैं रात को उठती थी, अगर हुसैन को मुसल्ले पे ना पाती थी तो अली अकबर के गहवारे पे होते थे। मैं कहती थी ऐ माँ जाए हुसैन सो जाइए, बस यही कहते थे हुसैन। حسین کہ اے ام لیلہ بس علی اکبر کو دیکھے بغیر مجھے نیند نہیں آتی، آنکھیں بند کرتا ہوں تو علی اکبر کا چہرہ سامنے ہوتا ہے۔ ارے اس لیے تو کوفے میں اور شام میں جب نوک نزا پر یہ سر بلند تھا تو دیکھنے والوں نے دیکھا کہ جہاں علی اکبر کا سر جاتا تھا وہاں وہاں حسین کی نگاہ۔ ہائے علی اکبر، ہائے علی اکبر، بیٹا مجھے دیکھتے جانا۔ جی بابا، جی بابا۔ علی اکبر دیکھتے تھے پیچھے آگے بڑھتے تھے، دیکھتے تھے پیچھے آگے بڑھتے تھے۔ جو ہی گھوڑے کے قدم تیز ہوئے نا زرداروں، جب گھوڑے کے قدم میدان کی طرف گئے تو اچانک علی اکبر میں بوڑھے بابا کے قدموں کی تیز ہونے کی آواز آئی۔ علی اکبر گھبرا کے گھوڑے سے اتر گئے۔ بابا یہ آپ کیا کر رہے ہیں، آپ کیا کر رہے ہیں؟ نہیں علی اکبر بیٹا، اب میں پیچھے تیز نہیں آؤں گا، تم جاؤ، میرا وعدہ ہے۔ ہاں حسین کھڑے ہو گئے، علی اکبر جا رہے تھے، امامہ اتارا، امام نے آسمان کی طرف دیکھا، بار الہ اب تو گواہ رہنا، اب میں اس کو بھیج رہا ہوں جو صورت میں، سیرت میں، رفتار میں، گفتار میں ہو بہو سر تا پیر تیرے حبیب کی شکل ہے، تیرے حبیب کی صورت ہے، اب میں وہ قربانی پیش کر رہا ہوں، بار الہ میری قربانی قبول کر۔ اب علی اکبر گئے میدان میں، ہاں عزاداروں ایک کے بعد ایک کو واصل جہنم کرتے گئے، واصل جہنم کرتے گئے۔ جب چوتھے پہلوان آیا سامنے تو یہ بڑا ملعون اور مشہور تھا۔ بابا نے کہا جا کے علی اکبر کی ماں سے، خیمے میں جا کے کہا، اے علی اکبر کی ماں، اب جو ملعون آیا ہے سامنے وہ بڑا مشہور پہلوان ہے، مجھے کوئی ڈر نہیں ہے، یہ میرا شیر ہے، لیکن میں کیا کروں، میرا علی اکبر تین دن کا پیاسا بھی تو ہے۔ اے ام لیلہ بس یہی دعا کرنا، علی اکبر کی ماں، ماں کی دعا ضرور قبول ہوتی ہے، یہ دعا کر دینا کہ یہ واپس آ جائے، ایک بار اور زیارت کر لوں۔ علی اکبر کی ماں نے ہاتھ بلند کیے دست دعا کے لیے اور کہا کہ بارے الہ، اے یوسف کو یعقوب سے ملانے والے، اے یوسف کو یعقوب سے ملانے والے، ایک بار اور میرے فخر یوسف کو اپنے بابا سے ملا دے، حسین سے ملا دے علی اکبر کو۔ اب جو علی اکبر کامیاب ہو کے آئے، علی اکبر نے کہا، بابا بابا میں کامیاب ہو گیا، بابا بس اگر مجھے ایک قطرہ پانی مل جائے بابا میں ان سب کو ختم کر دوں گا۔ ہاں اب کیا کرتا، کائنات کا امیر حسین اور سب سے سستی ترین چیز مانگی جا رہی ہے اور بیٹا کامیاب ہو کے آیا۔ حسین نے سر جھکایا، کہا بیٹا یہ تو ممکن نہیں، اپنی زبان کو میری زبان پہ رکھ دے بیٹا۔ اب جو علی اکبر نے اپنی زبان کو حسین کی زبان پہ رکھا، فوراً گھبرا کے کھینچ لی زبان علی اکبر نے، کہا بابا آپ کی زبان میری زبان سے بھی زیادہ سوکھی، بابا پانی نہیں مانگتا، پانی نہیں مانگتا، بس اگر کچھ اور چاہیے میرے بیٹا، کوئی اور التجا ہے تو بتا دے میرے بیٹا۔ ہاں بابا، ہاں بابا، ایک بہن ہے بابا، ایک بہن ہے جس سے میں وعدہ کر کے آیا تھا بابا، میں وعدہ کر کے آیا تھا، بہن کو روتے ہوئے در پہ چھوڑ کے آیا ہوں میں بابا، میں وعدہ کر کے آیا تھا کہ میں لینے آؤں گا بابا، مجھے نہیں لگتا اب کہ اب میں واپس مدینے جاؤں گا بابا، اب یہ غیر ممکن ہے بابا، بس آپ ایک بار اس فاطمہ صغرا کی زیارت کرا دیجئے۔ ہاں دیکھو بیٹا، اب جو علی اکبر نے دیکھا امام کی انگلیوں میں، کیا دیکھتے ہیں کہ وہ صغرا، وہ بہن بیمار اب ضعیف ہو گئی ہے، ضعیفہ لگ رہی ہے، ہاں در پہ بیٹھے ہوئے سر در پہ مارتے مارتے علی اکبر تمہاری رات تکتے تکتے آنکھیں پتھرا گئی، اے میرے بھائی کہیں ایسا تو نہیں کہ تم بہن کو بھول گئے بھائی، بھیا ایسا تو نہیں کہ میرے بغیر تم نے شادی کر لی میرے بھیا؟ ہاں علی اکبر نے گھبرا کے کہا، نہیں بابا بس اب کچھ نہیں چاہیے، اب میں جا رہا ہوں میدان جنگ کی طرف۔ ہاں عزاداروں اب حسین نے پھر رخصت کیا اپنے لال کو، اب علی اکبر میدان میں گئے، علی اکبر علی کا شیر ایسا حملہ کیا، ایک ایک سر قلم کرتے جاتے تھے، لوگ کہہ رہے تھے علی آگئے میدان میں، علی آگئے میدان میں۔ ایک وقت آیا ملعون उन्होंने कहा सब हमला कर दो, अब इंफरादी जंग से नहीं चलेगा काम, सब हमला करो। हुसैन दूर से क्या देख रहे हैं? हाँ, हुसैन ऊंचाई से देख रहे हैं, उनका लाल अब जालिमों में घिर गया, उनका शेर नजर नहीं आता। हुसैन अली अकबर को देखते हैं, कहीं से पर्ची आई, कहीं से नेजा आया, कहीं से गुर्ज आया, ऐसा जख्म पड़ा कि हुसैन का लाल जीन से जमीन पे आ गया। उस वक्त आजादारों से आंधियां चलने लगी, हाँ करबला में अंधेरा छा गया। एक मलहून हसीन इब्ने नमीर पर लानत हो कि बर्छी तोड़ कर जिगर को पार करके दिल में तोड़ कर कहा, मैंने सुना है हुसैन बड़ा साबिर है, मैंने सुना है हुसैन बड़ा साबिर है, हुसैन का सब्र देखना चाहता हूँ मैं। बर्छी का पल तोड़ के वो चला। अजीब मंजर है अजादारों, कैसे पेश हो वो मंजर कि जब हुसैन हर सिमत जा रहे थे, कभी आगे बढ़ते थे, ऐना अली अकबर, ऐना अली अकबर, अली अकबर नजर ना आता था, हुसैन पीछे जाते थे, ऐना अली अकबर, ऐ अली अकबर आवाज दो बाबा को, कहां हो? अली अकबर कह रहे थे बाबा आखिरी सलाम कबूल कीजिए बाबा। अली अकबर की तमन्ना थी बाबा लाश पे ना पहुंचे, बाबा की तमन्ना थी अली अकबर तक पहुंच जाए आखिरी सलाम। वहां अली अकबर जरा सदा तो दो, अब बताओ तो हो कहां? बूढ़े बाप को कुछ नजर नहीं आता बेटा, अब तुम्हारे बाद हुसैन को कुछ दिखाई नहीं दे रहा, ए मेरे बेटे जरा आवाज तो दो। हाँ आजादारों चारों सिमत गए बाबा अली अकबर को ढूंढते हुए, सात बार गिरे और खड़े हुए सात बार। अल्लाहु अकबर, कैसे रसूल ने देखा अपने नवासे को, जिस हबीब से ये बर्दाश्त ना होता था कि एक बार भी गिरे हुसैन। अल्लाहु अकबर, एक वो मुद्दा, एक मुद्दत गुजरी लगा, अचानक हसीन इब्ने नमीर सामने आया। मुख्तार के दरबार में हसीन इब्ने नमीर ने कहा था कि ऐ मुख्तार, एक अजीब मंजर था, अजीब मंजर था कि जब मैंने बर्छी का पल फल तोड़ा है अली अकबर के सीने में, तो मैंने सुना हुसैन आ रहे हैं, मैं वहां से भागा। अब जो मैं वहां से भागा मुख्तार, अचानक हुसैन मेरे सामने आ गए। जो ही हुसैन मेरे सामने आए, उन्होंने बस एक ही सवाल किया, लग रहा था उनको मैं नजर नहीं आ रहा, बस यूं कहा कि मेरा अली अकबर कहां है, क्या तुमने मेरे अली अकबर को देखा है क्या? हाँ अजादारो, ये गरीब हुसैन कि किसी ने आज तक अपने बेटे के कातिल से ना पूछा कि तुमने मेरे बेटे को देखा है। हाय हुसैन, अली अकबर की लाश पे जो पहुंचे तो क्या देखा? और बस देख के कहा, जवान को एड़ियां रगड़ते हुए देखा, खून में नहाते हुए देखा। हुसैन ने कहा, ए मेरे लाल, आज तुम्हारा बाबा गरीब हो गया, आज हुसैन गरीब हो गया। सदा आई अली अकबर से कि नहीं बाबा, जिसका जवान बेटा जिंदा हो उसको वो गरीब नहीं होता, बाबा मैं जिंदा हूँ। ए अली अकबर, जरा चलो तो, माँ इंतजार कर रही है, आ जा मेरा बेटा। हाँ जरा ये थोड़ी मेरी मदद कर दे बेटा, देख एक बाजू मेरे कंधे पे रख दे। मैं क्या करूं, आप रो चुके, आपके दिल नरम, आपसे बर्दाश्त नहीं हो रहा, लेकिन ये करबला है। हाय हुसैन, हाय हुसैन, हाँ अजादारो, हुसैन ने कहा, बेटा जरा एक हाथ मेरे कंधे पे रखो। अकबर ने रखा, कहा दूसरा हाथ रखो। अकबर ने कहा, ये ना कहिए बाबा, बस ये हुक्म ना दीजिए, दूसरा हाथ नहीं उठाना चाहता मैं। क्यों बेटा, क्या हुआ है, जरा दूसरा हाथ तो उठाओ। अब हुसैन ने फिर कहा, अली अकबर ने हाथ हटाया, हुसैन ने ठंडी सांस ली और फिर बैठ गए जमीन पर। आए, आए, बेटा तुम्हें बड़ी तकलीफ हो रही होगी ना, बाप से ये तकलीफ नहीं देखी जाती बेटा, जरा इधर आ मेरे लाल, इधर आओ मेरे लाल, मैं जरा ये बर्छी तो निकाल दूं, फिर माँ के पास लेके जाऊंगा। अब जो हुसैन ने हाँ उस पे हाथ रखा, हाथ रखा, हुसैन खींचते जाते थे, अली अकबर की कमर बाप के गोद में उठती जाती थी, या अली मदद, या अली मदद। अब जो हुसैन ने देखा कि बर्छी
کے ساتھ جو پھل نکلا وہ علی اکبر کا جگر تھا. حسین نے کہا اللہ اکبر. علی اکبر نے آخری سانس دم توڑ دیا بابا کی گود میں, چاہا کہ علی اکبر کو خیمے تک پہنچائے حسین. اٹھایا پھر گرے, پھر اٹھایا ہائے حسین, پھر گرے. ہزارو اب جو تیسری بار علی اکبر کا لاشا اٹھتا نہیں تھا, حسین نے صدائے غربت دی اے بنی ہاشم کے بچوں آؤ آؤ, بوڑھے باپ کی مدد کرو. بس آخری جملہ, لاش کسی طرح سے بچوں کے ساتھ خیمے تک پہنچی. بی بی زینب آئی سجدے میں شکر میں گر گئی. ہاں مستورات نے بال کھول کے واہ اکبرا شروع کیا, واہ اکبرا. وہاں سے قاصد صغرا آیا, حسین نے صغرا کا خط دیکھا. اے بھیا ایسا تو نہیں کہ میرے بغیر شادی کر لی تم نے؟ حسین نے کہا ابھی میں جواب دیتا ہوں. علی اکبر کی لاش پہ گئے, سینے پہ خط رکھا, جو خط اٹھایا علی اکبر کا خون خط پہ آ چکا تھا. قاصد صغرا کو دیا, کہا جا قاصد صغرا جا کے میری بیٹی کو خط دے دے. مولا آپ نے جواب نہیں لکھا کوئی, کہا میں نے جواب لکھ دیا, صغرا کو پتا چل جائے گا. فسيعلم الذين ظلموا اي منقلب بين قريبون الا لعنة الله على القوم. ماتم حسين ماتم علي اكبر.